الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين ومولانا أبي القاسم محمد
اللهم صل على محمد وآل محمد
ثم الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين أما بعد فقد قال الحكيم في كتابه المجيد وفرقانه الحميد بسم الله الرحمن الرحيم ومن يعظم شعائر الله فإنها من تقوى القلوب صلوات
اللهم صل على محمد وعلى محمد.
عزیزان محترم, جیسا کہ آپ نے اعلان سنا کہ آج چاند رات اول محرم کی شب کی مناسبت سے ان مجالس کا آغاز ہو رہا ہے. اللہ تعالی ہم سب کو توفیق عطا فرمائے کہ ہم ان مجالس سے زیادہ استفادہ کر سکیں, اور کربلا کے اس واقعے سے ہم جہاں تک ممکن ہو سکے اپنے لیے درس حاصل کر سکیں اور پیغام حاصل کر سکیں, اور اپنی عملی زندگی میں ان پیغاموں کو اور پیغامات کو ہم نافذ کر سکیں. میں نے گزشتہ مجلس میں, چونکہ اسی امام بارگاہ میں کل کی مجلس تھی, میں نے اپنی گفتگو کا آغاز اس بات سے کیا تھا کہ ہمارے لیے ضروری ہے کہ ہم داستان کربلا, واقعہ کربلا, اس میں جو بڑے اہم میسیجز موجود ہیں, بڑے اہم درس موجود ہیں, لیسنز موجود ہیں ہمارے لیے, ہم ان کے اوپر جو ہے وہ فوکس کریں اور اپنی تربیت نفس اور پیوریفیکیشن آف ہارٹ, اس کے لیے ہم ان کو جو ہے وہ استعمال کریں. تو میری ان مجالس میں بنیادی طور پر جو میرا جو فوکس ہوگا وہ یہ کہ جو بھی ایشو, جو بھی موضوع, جو بھی مسئلہ جس کو میں ڈسکس کروں گا, اس میں میری کوشش یہ ہوگی کہ میں اس کو کربلا کے واقعات کے ساتھ بربود کروں, وہاں سے ہم کیا درس حاصل کرتے ہیں, اور وہ چیز ہمارے تربیت نفس اور معرفت نفس. ایک چیز ہے تربیت نفس کہ ہم کس طرح سے تزکیہ نفس کر سکتے ہیں, کس طریقے سے اپنے نفس کی تربیت کر سکتے ہیں, اور ایک ہے معرفت نفس یعنی سیلف اویئرنیس. تو سیلف اویئرنیس اور معرفت نفس اور شناخت نفس, اپنے آپ کو پہچاننا, اپنے اندر پائی جانے والی خامیوں کو, جو ہمارے اندر ڈیفیشنسیز ہیں, ہم ان ڈیفیشنسیز کو کیسے ریکگنائز کریں, اور کیسے ہم اپنی جو اسپریچول پرابلمس ہیں اور جو ڈیفیکلٹیز ہیں ہم ان کو کس طرح سے ایڈریس کریں. تو میرا بنیادی جو محور ہوگا اور جو سینٹرل میری جو اپروچ ہوگی اس سلسلے میں وہ یہی ہوگی کہ تمام باتیں اور گفتگو جو ہے اس کا تعلق جو ہے ہماری ایک اپنی اویئرنیس سے ہو, اور ہم کس طرح سے اپنے آپ کو اخلاقی لحاظ سے, معنوی لحاظ سے, روحانی لحاظ سے, اور عقلی اور فکری لحاظ سے. ہماری زندگی میں ایک آسپیکٹ ہمارا انٹلیکچوئل آسپیکٹ ہے, ایک آسپیکٹ ہمارا عقلی انٹلیکچوئل آسپیکٹ ہے, اللہ تعالیٰ نے ہمیں عقل عطا کی ہے. دوسرا آسپیکٹ ہمارے اندر اخلاق کا ہے کہ جس کو موریلٹی کہتے ہیں, جس کو ایتھکس کہتے ہیں, جس کو پیوریفیکیشن کہتے ہیں. اور تیسرا آسپیکٹ جو ہے وہ ہمارے ایکشن کا ہے اور ہمارے عمل کا ہے. تو اللہ تعالیٰ نے اگر ہمیں عقل دی ہے تو عقل کے کچھ تقاضے ہیں, ہر چیز کی کچھ نہ کچھ ریکوائرمنٹس ہوتی ہیں. اس دنیا میں ہم جو چیز بھی لیتے ہیں, جو چیز بھی ہم حاصل کرتے ہیں, آپ دیکھیں کہ ہر زندگی کے شعبے میں, ہر زندگی کے میدان میں جو بھی ہے, حتیٰ ہمارے پاس گھر ہے, ہمارے پاس گاڑی ہے, ہر چیز کی اپنی ایک کیئر ہے, اپنی ایک ریکوائرمنٹ ہے. اگر آپ اس کی ریکوائرمنٹ کو پورا نہیں کریں گے تو اس کے نقصانات اس دنیا میں اور دنیاوی اشیاء میں ہمیں معلوم ہیں. لیکن اسی طرح اسپریچول کانٹیکسٹ میں بھی جب اللہ تعالیٰ نے ہمیں عقل دی ہے تو وہ کسی کام کے لیے دی ہے, اس کو استعمال کرنا ضروری ہے. مولا کائنات فرماتے ہیں کہ انبیاء کو کیوں بھیجا ہے؟ انبیاء کو اس لیے بھیجا ہے کہ وہ عقل جو ہم نے ہزاروں من مٹی تلے دفن کر دی ہے, وہ توجہ کیجئے گا, ہم اس عقل کو باہر نکال سکیں. یہ عقل جو ہے, سلوات پڑھ دیجئے ایک مرتبہ, یہ انبیاء کے آنے کا مقصد ہے. اور اگر امام حسین علیہ السلام ورثت الانبیاء ہیں, انبیاء کے وارث ہیں, تو اس کا مطلب یہ ہے کہ وہ انبیاء کا وارث امام حسین. تو جب تک ہمیں یہی نہ پتا چلے کہ انبیاء کس لیے آئے تھے اور انبیاء کے مقاصد کیا تھے, ان کے آبجیکٹیوز کیا تھے, ان کے گولز کیا تھے, ان کے دشمن کون تھے, ان کی مشکلات کیا تھیں, ان کے راستے میں رکاوٹیں کیا تھیں, تو اس وقت تک ہم امام حسین کو کیسے پہچان سکتے ہیں؟ امام حسین کو ہم جب وارث آدم کہتے ہیں, جب وارث نوح کہتے ہیں, جب وارث انبیاء کہتے ہیں, تو ہمیں جب نوح کی زندگی کا نہیں پتا, ہمیں آدم کی زندگی کا نہیں پتا, تو ہم امام حسین علیہ السلام کے کربلا کی جو تحریک ہے ہم اس کو کیسے شناخت کر سکتے ہیں؟ تو ان تمام چیزوں کے لیے صرف ایک اشارہ میں نے کیا. اسی طرح سے اللہ تعالیٰ نے ہمیں جو ہے وہ احساسات دیے ہیں, ہمیں جذبات دیے ہیں, ہمارے اندر سینٹیمنٹس ہیں, ہمارے اندر ایموشنز ہیں, ہمارے اندر فیلنگز ہیں. یہ ایموشنل آسپیکٹ اللہ تعالیٰ نے کسی وجہ سے دیا, اس کی ضرورت ہے. لیکن چاہے وہ انسان کی عقل ہو اور چاہے وہ انسان کے جذبات ہوں, ہر جگہ پر اللہ تعالیٰ نے ہم سے یہ تقاضا کیا ہے کہ ہم جو لمٹس ہیں اس کو کراس نہ کریں, ہم اس میں افراط و تفریط نہ کریں. اگر ہماری جذباتی وابستگی کسی بھی چیز سے اس حد تک آگے بڑھ جائے کہ جس کی وجہ سے ہماری عقل مفلوج ہو جائے, ہماری عقل پیرالائزڈ ہو جائے, تو اس کا مطلب ہے کہ ہم ایک خطرناک منزل میں داخل ہو گئے. اور اگر ہم ہر چیز کو بیلنس کریں, ہر چیز کو اس کے مقام پر رکھیں, تو وہی چیز ہماری ڈیولپمنٹ کا باعث بنے, وہی چیز ہماری ترقی کا باعث بنے, وہی چیز ہمیں آگے بڑھنے میں مدد کرے گی. تو یہ کل سے ہم نے گفتگو کا آغاز کیا کہ امام حسین سے ہمارا رابطہ تین چار قسم کا ہونا چاہیے. یہ بیک وقت ہونا چاہیے, یہ نہیں ہے کہ آج ہم نے ایک پہلو کو لے لیا پھر کبھی زندگی میں موقع ملا تو کسی اور کو, ایسی کوئی چیز نہیں ہے. بلکہ ضرورت اس بات کی ہے کہ ہماری یہ جو جذبات, سینٹیمنٹس, ایموشنز, فیلنگز, ہماری آلریڈی امام حسین کے ساتھ ہماری جذباتی وابستگی موجود ہے. ہم عزاداری کرتے ہیں, ہم امام حسین کے راستے میں گریا کرتے ہیں. اور میں نے کل کی مجلس میں تھوڑا سا ریکیپ کرتے ہوئے میں نے کل کی مجلس میں یہ کہا کہ امام حسین کے رونے پر کوئی پابندی نہیں عائد کی گئی, یعنی کوئی ریسٹرکشن نہیں ہے کہ کتنا روئیں, بلکہ تمام کثرت سے روایات ہمیں بتاتی ہیں کہ جتنا امام حسین پر آپ گریا کریں وہ کم ہے. بلکہ امام حسین علیہ السلام فرماتے ہیں کہ تم اپنے عزیزوں کو جب روتے ہو تو تم مجھ پر گریا کرو, تم تو یہ, اور پھر اس کو مجھ کو یاد کرو. جب تمہیں پانی نظر آتا ہے تو تم مجھ کو یاد کرو, مجھ پر آنسو بہاؤ. لیکن اپنے مرنے والوں کے لیے ایسا نہیں کہا گیا کہ ہم ہر وقت روتے رہیں, ہرگز ہمیں اس چیز کی اجازت نہیں دی گئی. کیوں؟ اس لیے کہ جو جتنا بڑا انسان ہوتا ہے اس کو یاد کرنے کا انسان کی زندگی پر اثر ہوتا ہے. امام حسین کو اگر ہم یاد کرتے ہیں تو امام حسین کی عظمت اور بزرگی اور امام حسین کا اعلی مقصد جس کے لیے اتنی بڑی قربانی دی امام حسین علیہ السلام نے, تو اس کا مطلب یہ ہے کہ ان کو رونے کے لیے ہم ان کے مقاصد تک پہنچتے ہیں. تو جذباتی ہماری جو وابستگی ہے وہ اس لیے ہے, اس سے ہمیں پوزیٹیو سینس میں کہ ہم وسیلے اور ہدف کے اندر شناخت حاصل کریں کہ وسیلہ کیا چیز ہے, کون سی چیز ہے جو ہمیں کسی منزل تک پہنچاتی ہے. آپ فرض کرتے ہیں کہ آپ گھر سے نکلتے ہیں کسی سفر پر, مسافرت پر, اور آپ نے جانا جو ہے ایک جگہ سے, امریکہ سے کینیڈا جانا ہے آپ نے, اور آپ گھر سے نکل کر جو ہے وہ رستے میں بیٹھ جاتے ہیں. یہ آپ کو بھی پتا ہے کہ آپ کا یہ مقصد نہیں ہے یہاں پر بیٹھنا. اگر آپ کسی جگہ کافی پینے کے لیے رکتے ہیں, کسی جگہ ریسٹ کرنے کے لیے رکتے ہیں, تو آپ کے ذہن میں ایک مسلسل چیز موجود ہے, اور وہ کیا ہے؟ وہ یہ ہے کہ آپ نے یہ رکنا نہیں ہے, आपने सिर्फ इससे ताकत हासिल करनी है, आपने इससे करेज हासिल करनी है, आपने इससे एनर्जी हासिल करनी है, ताकि आप बेहतर ड्राइव कर सकें, ताकि आप बेहतर तरीके से अपने मकसद तक पहुंच सकें। आप कभी भी अपने डेस्टिनेशन को फरामोश नहीं करते हैं, लेकिन क्या वजह है कि हम जब इमाम हुसैन को याद करते हैं तो इमाम हुसैन को याद तो करते हैं लेकिन कभी हम रास्ते में बैठ जाते हैं और अपने डेस्टिनेशन को फरामोश कर देते हैं, अपने असल मकसद को फरामोश कर देते हैं। लिहाजा जो इमाम अली अलैहिस्सलाम फरमाते हैं दुआए कुमैल में, कल मैंने एक हिस्सा उसको बताया कि ला यमलिकु इल्ला दुआ, के परवरदिगारा सिवाय दुआ के मेरे पास कुछ भी नहीं है, यानी हम मोहताज हैं, हम एहतियाज रखते हैं तेरी, इसलिए हम तेरी दुआ करते हैं। आपको पता है दुआए अरफा कितनी ज्यादा उसके अंदर जो है वो मानवियत, स्पिरिचुअलिटी और कितना इरफानिक और मिस्टिक उसके अंदर अप्रोच इस्तेमाल की गई है, यानी हाईएस्ट लेवल ऑफ जो है वो इलाहियात और हाईएस्ट लेवल जो है उसमें गहराई और डेप्थ और उसका बातिन उसके अंदर हमें नजर आता। एक मकाम पर इमाम हुसैन फरमाते हैं कि इलाही अना फकीर फी गिनाई, क्या इमाम हुसैन ने बात कि अना फकीर फी गिनाई। अब आप ये सोचें, मैं आपको मिसाल पहले दूं उसका तर्जुमा करने से पहले, अगर आपके पास कोई चीज नहीं है तो आप फौरन ही कहेंगे कि मैं इसका मोहताज हूं, मैं इसकी जरूरतमंद हूं, लिहाजा मुझे चाहिए, मुझे घर की जरूरत है, मुझे शादी करने की जरूरत है, मुझे गाड़ी की जरूरत है, मुझे एजुकेशन की जरूरत है। लेकिन मैं आपसे ये पूछता हूं कि अगर आपके पास ऑलरेडी बेहतरीन गाड़ी है तब तो आप यही कहेंगे ना कि आपको एहतियाज ही नहीं है, आपके पास बेहतरीन घर है आप यही कहेंगे कि मुझे तो फिर जरूरत नहीं है, मुझे तो एहतियाज नहीं है, मुझे तो नीड ही नहीं है उसकी। लेकिन इमाम हुसैन इसके बरअक्स कहते हैं। अजीब बात है कि इमाम हुसैन अलैहिस्सलाम कुछ और कहते हैं और हम अपनी जिंदगी में हमारा वर्ल्ड व्यू कुछ और है, हमारी अप्रोच कुछ और है। हमारे पास जब कोई चीज मौजूद नहीं होती तो हम उसकी एहतियाज को महसूस करते हैं, और जब कोई चीज हमारे पास होती है तो हमें उसकी जरूरत नहीं होती, हम उसको कहते हैं गिना यानी मुस्तगनी, यानी मैं इसके बाद जो है इंडिपेंडेंट हूं और मुझे जरूरत ही नहीं आपकी, मैं तो आपका मोहताज उस वक्त हूं जब मेरे पास पैसे ना हो, जब मेरे पास पैसे हो तो मुझे आपकी एहतियात की क्या जरूरत है। इमाम हुसैन अलैहिस्सलाम फरमाते हैं अना इलाही अना फकीर फी गिनाई, परवरदिगारा मैं उसमें भी तेरा मोहताज हूं जो मेरे पास मौजूद है, जो मेरे पास चीज मौजूद है, तूने क्या चीज है जो मुझे नहीं दी, लेकिन उस चीज में भी मैं तेरा मोहताज हूं। सब बात पढ़ दीजिए एक मरतबा, फिर अमीरुल मोमिनीन फरमाते हैं वस सलाहुल बुका, कि हमारा असलहा जो है वो क्या है, हमारी गिरियोजारी है। ये असलहा मैंने रमजान की मजलिस में भी इशारा किया था, दोबारा मैं इशारा करूंगा, इसलिए कि जितना रिपीट करें हम इन चीजों को उतना ही एक किस्म का रिमाइंडर भी होता है और उसका असर भी मुख्तलिफ तरीके से होता है। इसलिए कि हम एक खारजी दुश्मन के लिए हमें एक असलहे की जरूरत होती है, हमें हथियारों की जरूरत होती है, हमें वेपन्स की जरूरत होती है। अगर हमारे पास वेपन्स ना हो तो क्या हम दुश्मन से लड़ सकते, हम दुश्मन से नहीं लड़ सकते। अगर हमारे पास फौज ना हो तो हम दुश्मन से नहीं लड़ सकते। इसी तरीके से एक दुश्मन वो है जो एक्सटर्नल दुश्मन है और एक दुश्मन वो है जो हमारा अंदरूनी दुश्मन है, एक दुश्मन वो है जो हमारा नफ्स अम्मारा है, ये वो नफ्स है कि जो हमें बुराइयों का हुक्म देता है, ये वो नफ्स है जो हमें वसवसा डालता है यानी टेम्प्टिंग, ये वसवसे की सूरत में ये दुश्मन है हमारा नफ्स। तो इस नफ्स का मुकाबला करने के लिए आपको क्लेशन कोफ की जरूरत नहीं है, आपको एंटी एयरक्राफ्ट की जरूरत नहीं है, आपको किसी जंगी जहाज की जरूरत नहीं है, आपको आपके आंसुओं की जरूरत है। ये आंसू आपका असलहा है। लेकिन मैं अभी आने से पहले एक मतलब के तहत उस्ताद आयतुल्लाह जवादी आमली की तफसीर पढ़ रहा था, बड़ा खूबसूरत उन्होंने जुमला इसी हवाले से एक बात की, उन्होंने कहा कि अफसोस ये है कि हमारे पास जो इतने अहम डिवाइन मॉरल एथिकल स्पिरिचुअल प्रिंसिपल्स मौजूद हैं, قرآن میں، نہج البلاغہ میں، صحیفہ سجادیہ میں، یہ سارے پرنسپل موجود ہیں، لیکن جو کام ہم اپنی زندگی میں ہتھیاروں سے لیتے ہیں، جو ویپن سے لیتے ہیں، وہ کام ہم ان پرنسپل سے نہیں لیتے. یہ بھی ایک ہتھیار ہے، یہ بھی ٹول ہے کسی مقام تک پہنچانے کے لیے. ان کی افیکٹونیس کا ہمیں اندازہ نہیں ہے کہ دعا کے ذریعے سے ہم کس طریقے سے خود کو سپورٹ کر سکتے ہیں. ہم زندگی میں جس شدید قسم کی انگزائٹی، اسٹریس، ڈپریشن، مشکلات، کلیمٹیز، افلکشنز جو ہماری لائف میں ہیں، ان مشکلات کتنے ہر جگہ جہاں میں جاتا ہوں مجلس پڑھنے، جو ہمارے کمیونٹی ممبرز ہیں وہ اپنی پرابلمز، اپنی ڈیفیکلٹیز، اپنی سفرنگ ہمارے سے شیئر کرتے ہیں، لیکن میں آپ کو یقین سے کہتا ہوں کہ ہمارے پاس سرمایہ موجود ہے، لیکن ہم اس سرمایہ کو استعمال کرنا نہیں جانتے. ہم کیسے اس سرمایہ کو استعمال کریں تاکہ ہم اس دنیا میں اپنی جو زندگی ہے اس کو بہتر بنا سکیں. سلوات پڑھ دیجئے ایک مرتبہ. تو گریا دو قسم کا، ایک وہ کہ جو معرفت کا گریا، ایک وہ کہ جب آپ امام حسین پر روتے ہیں، ایک تو یہ ہے کہ امام کی مظلومیت پر گریا کرنا، یہ بھی بہت اہم ہے کہ امام سے بڑھ کر کون مظلوم ہے، لیکن امام کی مظلومیت کے ساتھ ساتھ ایک گریے کا لیول وہ ہے کہ جو ہائر لیول کہلاتا ہے، جو حق کی معرفت کی وجہ سے آنکھوں میں آنسو آئے. یعنی کیا مطلب؟ مطلب یہ کہ امام حسین کی اہمیت کیوں ہے؟ امام حسین کی اہمیت اس لیے ہے کہ اگر ہم عدالت اور عدل انسانی کو دیکھتے ہیں تو ہمیں وہ کربلا میں آپ عدل الہی کی مجسم تصویر نظر آتے ہیں. امبیڈیمنٹ آف جسٹس، آپ مینیفیسٹیشن آف جسٹس. اگر ہم ایثار کو دیکھتے ہیں، سیکریفائس کو دیکھتے ہیں، قربانی کو دیکھتے ہیں تو کربلا میں اس کی مجسم تصویر نظر آتی ہے. اگر ہم اخلاص کو دیکھتے ہیں تو اگر ہمیں، ذرا سوچئے گا یہ آنسو کن کو آتے ہیں، اگر ہمیں اپنی عملی زندگی میں جسٹس سے کوئی دلچسپی نہ ہو، عدالت سے کوئی دلچسپی نہ ہو، ہم اپنی فیملی لائف میں، ہم اپنی کولیکٹیو لائف میں، ہم اپنی سوشل لائف میں، جو ہمارے ریلیشنز ہیں اپنے دوستوں کے ساتھ، اپنے اہل خانہ کے ساتھ، اپنے بچوں کے ساتھ، اپنے کمیونٹی ممبرز کے ساتھ، اگر ان ریلیشنز کے اندر ہم عدالت کا تقاضوں کو پورا نہیں کرتے، عدل کو دوست نہیں رکھتے، اس سے محبت نہیں کرتے، ظلم سے پرہیز نہیں کرتے، تو ہمیں امام حسین سے حقیقی محبت کبھی نہیں ہو سکتی. اگر ہمارے اندر ایثار نہیں ہے، اگر ہمارے اندر قربانی نہیں ہے، اگر ہمارے اندر یہ جذبہ نہیں ہے کہ ہم دوسروں کو اپنے اوپر ترجیح دیں، اگر ہمارے اندر یہ جذبہ نہیں ہے کہ ہم دوسروں کی مشکلات کو اپنی مشکلات سمجھیں، دوسروں کے درد کو اپنا درد سمجھیں، تو پھر ہمیں حسین سے کبھی محبت نہیں ہو سکتی. اگر ہمارے اندر یہ اخلاقی صفات ہوگی تو اس کے نتیجے میں ہم حقیقی معنی میں حسین سے محبت کے قابل ہو سکیں. سوال پڑھ دیجئے ایک مرتبہ. دوسرا رابطہ میں نے آپ کی خدمت میں عرض کیا، وہ کون سا ہے رابطہ؟ وہ اعتقادی رابطہ ہے. امام حسین سے ہمارا ایک ریلیشن انٹلیکچوئل ہے، یعنی ہم اپنے عقائد کو مضبوط کریں. امام حسین علیہ السلام جب کربلا کے میدان میں مقام رضا کی بات کرتے ہیں، مقام تسلیم کی بات کرتے ہیں، اللہ تعالیٰ کی معرفت کی بات کرتے ہیں، اور اللہ تعالیٰ کے ساتھ اپنی وابستگی کو جس انداز میں کربلا میں پیش کرتے ہیں، توکل کی جس منزل کو ہم کربلا میں دیکھتے ہیں، یہ ساری چیزیں ہمیں اس بات کو موٹیویٹ کرنی چاہیے کہ ہم اپنے عقائد کو بہتر بنائیں. ہمارا توحید کے سلسلے میں ہماری کیا اپروچ ہے؟ ہمیں خدا کی شناخت، ایگزسٹنس آف گاڈ، ہماری جو یوتھ ہے، ہمارے جو ینگسٹرز ہیں، ان کی بہت بڑی پرابلم، مشکل یہی ہے کہ جو آغاز ہے ابھی ہم وہاں پر جب تک کلیئر نہیں ہوں گے ہم آگے کس طرح جائیں گے. ہمارے جو سینٹرز ہیں ان کی صرف ذمہ داری صرف مجالس کروانا نہیں ہے محرم کی اور رمضان کی، ہمارے سینٹرز کی یہ ذمہ داری ہے
کہ امام حسین کی یاد منانے کا راستہ صرف یہ نہیں ہے جو ہم نے اڈاپٹ کر لیا ہے، اگرچہ ہمیں اس کو جاری رکھنا چاہیے، اگرچہ اس ٹریڈیشن کو جاری رکھنا چاہیے، لیکن زمانے کے تقاضے بدل چکے ہیں۔ کیا زمانے کے تقاضوں کو ہم مد نظر رکھتے ہیں؟ کیا آج کی یوتھ کو ہم اسی طرح ڈیل کریں جس طرح 100 سال پہلے کی یوتھ کو ہم ڈیل کرتے تھے؟ کیا آج کل کا جو بچہ تھا، ہم جب چھوٹے ہوتے تھے جو بات ہمیں ماں باپ نے کہہ دی ہم خاموش ہو جاتے تھے، ہم ان سے دلیل نہیں مانگتے تھے، ہم ان سے آرگو نہیں کرتے تھے؟ آج کا بچہ ہم سے دلیل مانگتا ہے، ہم سے لاجک پوچھتا ہے، ہم سے استدلال کی بات کرتا ہے، ہم سے پوچھتا ہے کہ بھائی یہ کام آپ مجھ سے کہہ رہے ہیں اس کی وجہ کیا ہے، اس کے پیچھے فلسفی کیا ہے، اس کے پیچھے حکمت کیا ہے؟ تو اس کا مطلب یہ ہوا کہ ہمیں ایسے سیمینارز رکھنے کی بھی ضرورت ہے، ایسی کانفرنسز رکھنے کی بھی ضرورت ہے، ایسی ورکشاپ کرانے کی بھی ضرورت ہے کہ جس میں ہم اپنی یوتھ کو اویئرنیس دلا سکیں۔ اور ساتھ ساتھ میں یہ تقاضا کروں گا زینبیہ سے کہ وہ یوتھ کے لیے انشاءاللہ انگلش کی مجالس کا سلسلہ بھی شروع کریں۔ اور یہ زیادتی ہے واقعا کہ ہم اپنے یوتھ سے یہ ایکسپیکٹ کریں کہ وہ اردو کی مجالس کو اسی طرح سے سمجھیں جس طرح آپ لوگ سمجھتے ہیں۔ اصل یہ ٹھیک نہیں ہے، یہ ہماری اپروچ، اس لیے کہ ان کی لینگویج مختلف ہے، ان کی زبان مختلف ہے۔ اگر آپ محرم کے دنوں میں ان کے لیے الگ انتظام کر سکتے ہیں تو آپ سوچئے کہ ہم کتنی بڑی نعمت سے محروم ہو رہے ہیں، اور اپنے بچوں کو جو میسج پہنچانا چاہتے ہیں وہ میسج تو نہیں پہنچ رہا ہوں تک، یا اس طرح سے نہیں پہنچ رہا۔ تو یہ ساری ہماری ذمہ داریاں ہیں کہ ہم اپنے عقیدے کو مضبوط کریں۔ ہم جب یونیورسٹی میں جاتے ہیں، آج کا دور انٹرنیٹ کا دور ہے، آج کا دور سوشل میڈیا کا دور ہے، آج کل ایک سائیکالوجی بچوں میں یہ ڈیولپ ہو گئی ہے کہ جو چیز بھی انٹرنیٹ پہ نظر آتی ہے فوراً اس کے اوپر ایمان لے آتے ہیں۔ اور یہ ہوتا ہے ہمارے گھر گھر کی بات ہے، گھر گھر کی کہانی، اور وہ سمجھتے ہیں کہ ساری دنیا جھوٹ بول رہی ہے، اور انٹرنیٹ پر اگر کوئی شخص آ کر اس نے جو ہے کوئی گمراہ کن بات کی ہے، اگر کوئی ڈیویشن ہے اس کے اندر، تو وہ تو ٹھیک ہے، باقی سب غلط۔ لہذا ضرورت اس بات کی ہے کہ ان کو پریپیئر کرنا، عقیدے کے لحاظ سے اپنے آپ کو مضبوط کرنا یہ ضروری ہے۔ اور تیسرا پہلو جو ہے وہ کیا ہے؟ اخلاقیات کا پہلو ہے۔ ہمارا امام حسین سے ایک وہ رابطہ ہے جو اخلاقیات کا رابطہ ہے۔ کوئی چیز قیامت میں کام نہیں آئے گی سوائے آپ کی اخلاقیات کی۔ اور اخلاق کا تعلق کس سے ہے؟ ایک خلق ہے اور ایک خلق ہے۔ خلق جو ہے وہ ظاہری خوبصورتی کو کہتے ہیں، اور خلق جو ہے وہ باطنی خوبصورتی کو کہتے ہیں۔ جب تک ہماری روح میں وہ حسن پیدا نہیں ہوگا، جب تک ہماری روح میں وہ پاکیزگی پیدا نہیں ہوگی، اس وقت تک ہماری عاقبت جو ہے وہ بہتر نہیں ہو سکتی۔ تو اخلاق جو ہے وہ بہت ضروری ہے کہ ہماری زندگی میں ہم امام حسین علیہ السلام سے جو اخلاق اسلامی کی مجسم تصویر تھے، اگر ہم اسلام کے نظام عبادات کو دیکھنا چاہتے ہیں، عملی شکل دیکھنا چاہتے ہیں، تو آپ کربلا میں دیکھیں۔ اگر آپ اسلام کے نظام مساوات کو دیکھنا چاہتے ہیں تو آپ کربلا میں دیکھیں۔ آپ اتنی آج کل ریسزم کے اوپر بات ہوتی ہے، اتنا جو ہے وہ پریجوڈس ایٹیٹیوڈ کے اوپر بات ہوتی ہے، اتنا زیادہ تعصب کے اوپر بات ہوتی ہے، کربلا میں آپ کے پاس ایسے نمونے موجود ہیں جو پوری دنیا تک ہم پہنچا سکتے ہیں۔ ہماری پرابلم، میں ان پرابلمز کو ذکر کرنا چاہتا ہوں، وہ پیغام جو کربلا سے حاصل نہیں کرنا چاہیے، بہت توجہ کیجیے، وہ پیغام جو کربلا سے حاصل نہیں کرنا چاہیے، وہ درس جو کربلا سے حاصل نہیں کرنا چاہیے، اور ہم وہ درس حاصل کر رہے ہیں، وہ کیا ہے؟ توجہ ہے آپ کی میری طرف، کہ جو درس ہمیں نہیں حاصل کرنا چاہیے اور ہم حاصل کرتے ہیں، جو پیغام ہمیں کربلا سے نہیں لینا چاہیے جو ہم لیتے ہیں، ان میں سے ایک امپورٹنٹ چیز یہی ہے کہ ہم نے یہ سمجھا ہے کہ حسین کا تعلق صرف ایک فرقے سے ہے۔ حسین کو اپنے عمل کے ذریعے سے اور اپنے بیہیویئر کے ذریعے سے ہم نے حسین کو محدود کر دیا ہے، جبکہ حسین پوری انسانیت کے لیے، حسین پورے عالم اسلام کے لیے۔ کیا ہم نے حسین کو ہماری مجالس میں جو ذکر حسین ہوتا ہے وہ اس انداز میں ہوتا ہے کہ گویا حسین صرف ہم شیعوں کے ہیں، लेकिन क्या हमारी मजालिस में करबला का तस्करा ऐसे भी हो सकता है कि अगर कोई नॉन मुस्लिम आ जाए तो वो भी उससे इस्तफादा करे, वो भी इमाम हुसैन अलैहिस्सलाम से दर्स हासिल करे, वो भी आपके इमाम हुसैन से कल्बी तौर पर वाबस्ता हो जाए। तो ये दर्स हमने जो हासिल कर रखा है इसको चेंज करके हमें सही दर्स हासिल करना चाहिए। इमाम हुसैन को आलम तशय्यो के लेवल पर, इमाम हुसैन को आलम इस्लाम के लेवल पर, और इमाम हुसैन को आलम इंसानियत के लेवल पर जो है वो जिक्र करने की जरूरत। सलवात पढ़ दीजिए एक मरतबा। तो ये जो है पहलू बहुत जरूरी है कि हम इस नुक्ते को कि हम इमाम हुसैन अलैहिस्सलाम को जो है वो महदूद ना करें। दूसरी चीज जो हम करबला से पैगाम लेते हैं, जो करबला से हम पैगाम लेते हैं, बहुत तवज्जो चाहूंगा अपनी पूरी मजालिस के अंदर, क्योंकि मैं बड़े अहम निकात की तरफ, पॉइंट्स की तरफ मैं इशारा करूंगा। कोशिश करूंगा कि चीजों को आसान और मिसालों के साथ मैं पेश कर सकूं। पहला पैगाम हमें समझ आ गया कि इमाम हुसैन को हम अपने तक महदूद ना करें, हम कोशिश करें कि इमाम हुसैन के पैगाम को एक आलमी पैगाम बनाएं, एक जहानी पैगाम बनाएं, एक यूनिवर्सल पैगाम बनाएं। इसी तरीके से कुरान को समझना और कुरान के मैसेज को पहुंचाना, मैं फिर जाऊंगा आयतुल्लाह जवादी आमली की तरफ। वो कहते हैं कुरान जब हम पढ़ते हैं तो उसके तीन मैसेजेस हैं, बहुत तवज्जो, तीन मैसेज हैं। एक वो है जो लोकली हम एक मैसेज उससे हासिल करते हैं, एक वो है जो रीजनल मैसेज है, वो भी हम किसी ना किसी तरह हासिल करते हैं, लेकिन वो मैसेज जो कुरान यूनिवर्सल मैसेज देना चाहता है, जिसका ताल्लुक ना इस्लाम से है, जिसका ताल्लुक ना कुफर से है, जिसका ताल्लुक ना शिया से है, ना सुन्नी से है, ना ईसाई से है, ना यहूदी से है, वो कहते हैं कि अब इसकी शदीद जरूरत है कुरान के यूनिवर्सल मैसेज के ऊपर काम किया जाए। सलवात पढ़ दीजिए एक मरतबा। तो एक और चीज जो हम करबला से लेते हैं लेकिन हमें नहीं लेनी चाहिए, वो पैगाम जो करबला से, जिसको मैं कहूंगा मनफी पैगाम, वो मनफी पैगाम क्या है? वो मनफी पैगाम ये है कि दो चीजों के आपस में डिफ्रेंशिएट करना बहुत जरूरी है। अगर हम इसको आपस में डिफ्रेंशिएट नहीं करते, अगर हम एक दूसरे से डिस्टिंग्विश नहीं करते, तो ये वही चीज है कि जिसकी तरफ मैं इशारा कर रहा हूं। वो कौन सा मनफी पैगाम है? वो मनफी पैगाम ये है कि एक चीज है हमारी आइडेंटिटी, हमारी आइडेंटिटी है। बहुत से काम हम अपनी जिंदगी में ऐसे करते हैं कि जिसका ताल्लुक हमारी शनाख्त से होता है, जिसका ताल्लुक हमारी आइडेंटिटी से होता है। हम काले कपड़े पहनते हैं, ये काले कपड़े जो हम पहनते हैं इसका ताल्लुक किस चीज से है? हमारी आइडेंटिटी से भी तो है या नहीं? और ये एक हकीकत है, हम मजालिस करते हैं ट्रेडिशनल, इन मजालिस में हम बहुत कुछ हासिल करते हैं, लेकिन एक रुख इसका क्या है? हमारी आइडेंटिटी है। हम जुलूस निकालते हैं, हम अजादारी करते हैं, हम अलम निकालते हैं, हम मातम करते हैं। एक ताल्लुक अगर आप गौर करें इसके ऊपर, वो किस चीज से है कि ये हमारी आइडेंटिटी का हिस्सा है। लेकिन अजीजा ने मोहतरम, कौन सी चीज है जिसको आइडेंटिटी से जुदा करने की जरूरत है? आइडेंटिटी से जुदा करना वो है कि हकीकी ईमान के साथ जो चीज हमारी आइडेंटिटी है, वो जरूरी नहीं कि वो हमारा ईमान भी हो, वो हमारा तकवा भी हो, वो हमारे रियल अकायद भी हो, वो अलग बात है कि हम वहां तक पहुंच जाए। तो आइडेंटिटी एक चीज है और असल ईमान एक चीज है। हो सकता है कि ये जो डिसहार्मनी हमारे अमल में, हो सकता है कि हम बहुत जाहिरी तौर पर बहुत बड़े आजादार हों, हम काले कपड़े भी पहनते हों, सबसे ज्यादा मजलिस में रोते भी हों, लेकिन प्रैक्टिकल लाइफ में, फैमिली लाइफ में, कम्युनिटी लाइफ में हमारी जो बिहेवियर है, हमारा जो करैक्टर है, वो इमाम हुसैन के मिशन के खिलाफ हो, ये बिल्कुल पॉसिबल है। इसमें कोई हर्ज नहीं है इस बात को एक्सेप्ट करने में, और हम सब लोगों को ये एड्रेस करने की जरूरत है कि हमारी आइडेंटिटी, हो सकता है हिजाब, हिजाब का ताल्लुक जहां वाजिब है, वहां आइडेंटिटी से भी है। एक औरत ही कहती है हमारी इस्लामी शनाख्त है, लेकिन इस्लामी शनाख्त के होने का मतलब ये नहीं है कि वो खातून बा ईमान भी है। वो खातून जो है उसमें मार्फत भी है, उसमें अखलाक भी है, उसमें करेक्टर भी है, उसमें कुरान को समझने में दिलचस्पी भी है। तो इन दोनों चीजों को आपस में जुदा करना चाहिए। कभी हम आइडेंटिटी में इतना ज्यादा गर्क हो जाते हैं, ये बिल्कुल इसी तरीके से है कि हम पाकिस्तान से आते हैं, हिंदुस्तान से आते हैं, हमें एक आइडेंटिटी कार्ड मिलता है। ये आइडेंटिटी कार्ड, ये पासपोर्ट, ठीक है कि हमारे पास अमेरिकन पासपोर्ट है, ठीक है कि हमारे पास कैनेडियन पासपोर्ट है, लेकिन क्या हम वाकई अमेरिकन्स हैं? ये सिर्फ ये हमारी आइडेंटिटी है। क्या हम वाकई, अगर जर्मनी का हमारे पास है तो हम जर्मन हैं? तो आप देखें कि बिलाखिर इन दोनों चीजों में फर्क है। ये जो मार्फत की बात करते हैं कि हमें इमाम जमाना अलैहिस्सलाम की मार्फत है, मन माता वलम यारिफ इमाम जमाना हु फकत माता मैतन जाहिलिया, ये मार्फत शनाख्त, ये आइडेंटिटी कार्ड वाली शनाख्त नहीं है। ये वो शनाख्त नहीं है कि हमें ये पता हो कि हमारे इमाम कहां जिंदा, कहां पैदा हुए, कहां उनकी शहादत हुई, उनका बाप कौन था, उनकी मां कौन थी, उन्होंने कैसे जिंदगी गुजारी, कहां उन्होंने जॉब की। हमारी मार्फत तो यही है ना शनाख्त। ये वो शनाख्त है जो आइडेंटिटी कार्ड पर लिखी होती, ये शनाख्त मंजूर नहीं है। शनाख्त वो है कि अगर हम इमाम को वली मानते हैं, अगर हम इमाम को इमाम मानते हैं, तो हमें इमामत की हकीकत का पता होना चाहिए, हमें विलायत की हकीकत का पता होना चाहिए, हमें इमाम से मोहब्बत की हकीकत का पता होना चाहिए। और फिर हम उस मार्फत को कि क्यों कहा गया है कि हम इमाम से जब तक वाबस्ता नहीं है, अपने वली से जब तक वाबस्ता नहीं है, जब तक विलायत अली हमारे दिल में नहीं है, हमारा कोई अमल कबूल नहीं होगा। ये कब हमें पता चलेगा? जब हमारी मार्फत सही इल्मी बुनियादों के ऊपर उस्तवार होगी, जब उनका एकेडमी और इंटेलेक्चुअल लेवल और लॉजिकल लेवल जो है वो हाई होगा, तब हम उसको समझने के काबिल हो सकेंगे। सलवात पढ़ दीजिए एक मरतबा। कुरान की जो आयत मैंने आपके सामने पढ़ी, वह मई युअज़्ज़िम शायर अल्लाह फइन्नहा मिन तक्वल कुलूब, ये जितनी चीजें आप अपने सामने देखते हैं, ये अज़दाई, ये अलम, ये जुलूस, ये जो आपके सामने इमाम बारगाह है, ये सब क्या है? ये शायर अल्लाह है, शायर अल्लाह है। शायर अल्लाह क्या चीज होती है? ये बहुत जरूरी है कि हम इसको समझें। इस मौके पर ये तकाजा है, क्योंकि इब्तदाई मजलिस है, मैं चाहता हूं कि मुहर्रम की प्रिपरेशन हम बेहतर तौर पर कर सकें। ये सारी चीजें जो बुनियादी तौर पर शायर अल्लाह, हर वो चीज शायर अल्लाह में से है कि जो आपको खुदा तक पहुंचा दे, जो आपके दिल में खुदा की याद को जिंदा कर दे, जो आपके दिल में अल्लाह की अजमत को उजागर कर दे। अगर कोई चीज, चाहे ये अलमी क्यों ना, अगर ये आपके दिल में खुदा की याद को ताजा नहीं करती, अगर ये आपके दिल में खुदा की अजमत को उजागर नहीं करते, तो इसका मतलब है कि हमें रिव्यू करने की जरूरत है अपनी अप्रोच को। कुरान ये कहता है ये शायर अल्लाह है, कुरान ये कहता है ये साइंस हैं, ये अलामात हैं। इन अलामात शायर अल्लाह जो है वो बुनियादी तौर पर, फिर अल्लाह ताला कहता है फइन्नहा मिन तक्वल कुलूब। अब आप देखें कि तक्वल कुलूब का मतलब ये है कि इसका ताल्लुक, तक्वा क्या चीज है? तक्वा क्या कोई चीज ऐसी है जो सामने पड़ी हुई हम इसको कहेंगे तक्वा? ऐसा तो नहीं हो सकता। फिर तक्वा क्या हमारे अमल का नाम है? हम नमाज पढ़ते हैं, रोजा रखते हैं, कुरान ही कहता है ये तक्वा नहीं है। आपका अमल तक्वा नहीं है, कोई तक्वा किसी चीज का नाम नहीं है। तक्वा को फइन्नहा मिन तक्वल कुलूब, तक्वे का ताल्लुक आपके कल्ब से है, तक्वे का ताल्लुक आपके इखलास से है, तक्वे का ताल्लुक आपकी रूह से है कि आपका कल्ब किस हद तक किसी चीज के सामने तस्लीम है। हम बहुत से काम हैं हम दूसरों को दिखाने के लिए करते हैं, हम हो सकता है कि ताजीम करते हो, लेकिन ये ताजीम मिन तक्वल कुलूब ना हो। ये ताजीम इसलिए हो कि जब सब दूसरे कर रहे हैं तो वो मुझे भी देखें कि मैं भी ताजीम कर रहा हूं, लेकिन ये तो कोई तकवे का नतीजा नहीं हुआ। तकवा वो ये है कि हम जिस चीज तक ये रिप्लिकेशन जिन चीजों की है उनसे हमारी मोहब्बत और उसकी बुनियाद पर इसकी ताजी। तो ये है पुरानी कहता है इसको मैं एक्सेप्ट करूंगा, इसको मैं कबूल करूंगा। वरना जाहिरी तौर पर जो अमल है, हो सकता है आप भी नमाज पढ़े हो, दूसरा भी नमाज पढ़ा हो, लेकिन एक शख्स की नमाज कबूल हो जाए, दूसरे की नमाज उसके मुंह पर दे मारी जाए। इसलिए कि नमाज का ताल्लुक जाहिरी अमल से सिर्फ नहीं है, बल्कि वो चीज कि जो असल मोटिवेशन है, जो इंटेंशन है, उससे उसका ताल्लुक है। तो जो शायर अल्लाह है इस हवाले से जो है वो इसकी अहमियत बहुत ज्यादा है कि हम अपनी जिंदगी में पाए जाने वाले तजाद को समझने की कोशिश करें कि क्या हम सिर्फ जाहिर को मद्देनजर रखते हैं या हकीकतन हमारे अंदर तकवा। अभी आप देखें, कोई मिसाल उठा के देख लें, अल्लाह ताला ने साफ कुरान में कहा कि तुम्हारी कुर्बानी की मुझे जरूरत नहीं है, ईदे कुर्बान अभी आई, तुम्हारी कुर्बानी की मुझे जरूरत नहीं, तुम्हारे गोश्त की मुझे जरूरत नहीं, तुम्हारे उस बकरे के खून की मुझे जरूरत नहीं है, इनमें से कोई चीज मुझ तक पहुंचती ही नहीं। सिर्फ गोश्त की सिर्फ मिसाल दी गई, खून की सिर्फ मिसाल दी गई, हर वो चीज जो मेटीरियलिस्टिक होती है, हर वो चीज जो मादी होती है, हर वो चीज जो दुनियावी होती है, वो अल्लाह तक नहीं पहुंचती। अल्लाह ताला कहता है ये मेरे तक नहीं पहुंचती, मेरे तक वो चीज पहुंचती है जो तुम्हारे दिलों का तकवा है। अगर तुम्हारे अंदर खुलूस है, अगर तुम्हारे अंदर तकवा है, अब आप देखें कुर्बानी पाकिस्तान में पूरा इस वक्त एक मुकाबला वहां पे चला होता है कि किसका बकरा ज्यादा महंगा है और किसका बकरा और शानदार। बल्कि मुझे तो इस दफा किसी ने यह भी कहा कि ये ऊंट बेचारे जिसका गोश्त कोई खाता ही नहीं है, उसको लोग जिबा क्यों करते हैं? यानी बड़ी वाकई बड़ा अहम सवाल है ये कि लोग नहीं पसंद करते तो उसको सिर्फ इसलिए जिबा करते हैं कि ताकि लोग ये कहें कि मैंने ऊंट को जिबा किया, बाकी खाने से कोई ताल्लुक नहीं। तो ये सारी चीजें क्या हैं? कुरान तो कुछ और कह रहा है, हमारी जिंदगी कुछ और है। क्या इस पूरी कौम को, मैं असल पूरी कौम इस मुसीबत में है, चाहे वो शिया हो चाहे वो सुन्नी। शियों को तो ऐसा नहीं होना चाहिए, वो तो इमाम हुसैन के मानने वाले हैं। क्या उस सोसाइटी में हिंदुस्तान और पाकिस्तान की, क्या वो लोग ये कहते हैं कि चूंकि ये इनका ताल्लुक तशय्यो से है, इनका ताल्लुक हुसैन को मानने वालों से है, ये करबला वाले लोग हैं, जब ये कुर्बानी करते हैं तो उसमें तजाहुर नजर नहीं आता, उसमें रियाकारी नजर नहीं आती, लेकिन ऐसी कोई चीज नहीं। तो फर्क कहां पर है? हम तो सारी मजालिस करते हैं, हम तो अजादारी भी करते हैं, लेकिन अपने मुआशरे में हम में और दूसरों में कोई फर्क नहीं है। अगर बिहेवियर उनका खराब है तो हमारा भी खराब है, करैक्टर उनका खराब है तो हमारा भी खराब है। आप ऑफिसेस में चले जाएं, ऑफिसेस में अगर करप्शन है, चाहे वो शिया बैठा है तो वो भी वही कर रहा है, सुन्नी बैठा है तो वो भी कहीं कर रहा है, क्या दोनों में कोई फर्क है? इसकी वजह यह है कि हम मिन तक्वल कुलूब का जो पहलू है वो हम अपने सामने नहीं रखते। सवाल पढ़ दीजिए एक मरतबा। बस मैं आखिरी एक नुक्ता और बयान करके अपनी गुफ्तगू को, टाइम हमारा खत्म हो गया, इंशाल्लाह मैं गुफ्तगू को जारी रखूंगा। कुरान की एक और आयत पेश करना चाहता हूं। हमने इस आयत पर गौर किया कि वमन युअज़्ज़िम शायर अल्लाह फइन्नहा मिन तक्वल कुलूब, कि ये सारी चीजें शायर अल्लाह है, और शायर अल्लाह की एक डेफिनेशन है कि वो आपको अल्लाह की याद आपके दिलों में ताजा कर दे। अगर वो चीज ये नहीं कर रही तो हमें इंप्रूवमेंट की जरूरत है, हमें डेवलपमेंट की जरूरत है। कुरान की अब आयत में आपके सामने पढ़ रहा हूं, आयत क्या है कि वलकद अरसलना मूसा बे आयातना, हमने सूरह इब्राहिम आयत नंबर 5, हमने हजरत मूसा को उनकी कौम की तरफ भेजा अपनी आयात को देकर। तर्जुमे पर गौर कीजिएगा, आई अन अखरिज कौम का मिन जुलमात इला नूर, क्यों हदफ बता रहा है कुरान? कुरान कहते हैं हमने मूसा को उनकी कौम की तरफ भेजा ताकि वो उस कौम को जुलमात से नूर की तरफ ले जा सके। ये जुलमात क्या चीज है? जब आप सूरह की आखिरी सूरह से पहले वाली पढ़ते हैं, सूरह फलक, कुल आऊज़ु बिरब्बिल फलक मिन शर्र मा खलक व मिन शर्र गासिकिन इज़ा वक़ब, परवरदिगारा मैं उस शर से, रात के शर से, डार्कनेस के शर से, सारी दुनिया की चोरी डाकू पना और जो कुछ भी मसलन गलत काम होता है, आप देखिए रात को जो शर है, जो ईवल पावर्स हैं, वो रात को ज्यादा एक्टिव होती हैं और आप रात को ज्यादा बेबस समझते हैं। अलबत्त पाकिस्तान में तो अब दिन में भी माशाल्लाह जो है वो किसी को खौफ नहीं है, जो मर्जी करता है वहां पर। लेकिन बहरहाल इस कुरान की आयत में क्या है कि रात को जो खतरनाक जानवर हैं, कीड़े हैं, वो भी रात को निकलते हैं। परवरदिगारा मुझे रात के शर से बचा, इस आयत में है। लेकिन स्पिरिचुअल कॉन्टेक्स्ट बहुत अहम है। जिस तरीके से रात को अंधेरा हो जाता है और ये रात रोशनी को छुपा देती है, ये डार्कनेस नूर को छुपा देती है, इसी तरीके से कुरान ही कहता है कि जिस माशरे में करेक्टर का प्रॉब्लम हो, जिस माशरे में बिहेवियर ठीक ना हो, जिस माशरे में मोरालिटी ना हो, एथिक्स ना हो, स्पिरिचुअलिटी ना हो, अखलाक ना हो, उस माशरे के अंदर जो है उसको जुल्मत से ताबीर किया गया है। यानी अगर जुल्म और सितम की हुक्मरानी होगी, अगर बे अखलाकी की कहीं पर हुक्मरानी होगी, तो वो बुनियादी तौर पर उस नेकियों को छुपा लेगा जिस तरह रात जो है वो रोशनी को छुपा लेती है। इसी तरीके से हजरत मूसा को क्या कहा गया कि तुम जाओ अपनी कौम को, उनको जुल्मात से निकालो, उनको डार्कनेस से निकालो। ये डार्कनेस ईवल्स क्यों मना किया गया? ये ईवल ताकतें वो होती हैं कि जो हमें नुकसान पहुंचाती हैं, जो हमारे लिए हार्मफुल है। इसी तरीके से स्पिरिचुअल कॉन्टेक्स्ट के अंदर भी बहुत सी ऐसी चीजें इस्लाम में कहा गया, मना किया गया, ये हराम है, इसको नहीं अंजाम देना चाहिए, इसलिए कि ये हमारी रूह को डैमेज करती हैं। वो चीजें जो रूह को डैमेज करती हैं, उस चीज से परहेज करना जो है बहुत जरूरी है। मिनज जुलमात इला नूर। और फिर कुरान की आयत देखिएगा, वज़क्किरहुम बिअयामिल्लाह। ए मूसा, अपनी कौम को अयामुल्लाह, यौमुल्लाह को रिमाइंड करवाओ। ये अयामुल्लाह क्या चीज है? अब देखें कि यौमुल्लाह हर वो दिन है। देखें, अगर आप थोड़ा सा गौर करें कि हर दिन यौमुल्लाह है, इसमें कोई शक नहीं, अल्लाह का दिन है। लेकिन कुछ दिन ऐसे होते हैं, अल्लाह कहता है, जहां मेरी अजमत और मेरी बुजुर्गी का जहूर होता है, मेरी अजमत और बुजुर्गी की मैनिफेस्टेशन वहां पर नजर आता है, दुनिया अपनी आंखों से मेरी अजमत को, मेरे कहर को जो है वो देखती है, और इस दुनिया में जो जाहिरी असबाब है, जो वर्ल्डली कॉजेज हैं, इस दुनिया में इंसान अपनी आंखों से देखता है कि ये कॉजेज जो है वो डिसमेंटल हो गई, वो कॉजेस काम नहीं कर रही, कुछ और असबाब का सिलसिला ऐसा है जो इस कायनात में मौजूद है। इसीलिए कुरान में अल्लाह ताला कहता है, कभी कभी मैं तुम्हें ऐसे रास्ते से तुम्हें सपोर्ट करता हूं, तुम्हारी मदद करता हूं, तुम्हारी हिमायत करता हूं, तुम्हें मैं ऐसे रास्ते से देता हूं जिसका तुमने कभी तसव्वुर भी नहीं किया। तो यौमुल्लाह, अय्यामुल्लाह वो है, वो अहम दिन है तारीख के, कि जिस दिन अल्लाह की खुदाई सारी कायनात ने देखी। वो यौमुल्लाह कौन से हैं? जिस वक्त हम देखते हैं कि हजरत नूह की कश्ती से जब लोगों ने निजात पाई, उसको यौमुल्लाह कहा गया। इसी तरीके से बहुत सी मिसालें ऐसी हैं कि जब फिरौन से निजात पाई, उसको यौमुल्लाह से ताबीर किया गया। तो इसी तरह से हम कहते हैं कि यौमुल्लाह हर वो दिन है कि जिसमें अल्लाह की अजमत, अल्लाह की बुजुर्गी और अल्लाह ताला की इज्जत हमें, जब हजरत इब्राहिम ने आग से निजात पाई तो उस वक्त जो है वो क्या था, ये भी यौमुल्लाह था। तो यौमुल्लाह, करबला भी यौमुल्लाह है। इमाम हुसैन अलैहिस्सलाम की कुर्बानी और फिदाकारी इसार, वो भी यौमुल्लाह है। लेकिन सवाल ये है, कुरान आगे क्या कहना चाहता है? कुरान ये कहता है, वज़क्किरहुम बिअय्यामिल्लाह। क्या जरूरत है अय्यामुल्लाह का जिक्र करने की? क्या जरूरत है करबला के वाक़े का जिक्र करने की? क्या जरूरत है? ये कुरान ये कहता है। कुरान एक मकाम पर कहता है, लकद काना फी क़िससिहिम इबरतुन फिल औलिल अलबरतुन लिऔलिल अलबाब, कि ये जो हमारे किस्से हैं, ये जो हमारी कहानियां हैं, ये जो हमारी दास्तानें हैं, इसमें इबरत है औलिल अलबाब के लिए, साहिबान फिक्र के लिए। तो इसका मतलब यह हुआ कि कुरान अय्यामुल्लाह की बात करता है, हजरत मूसा को यह कहता है कि तुम लोगों को रिमाइंड कराओ। ये वही चीज है जो आज हम इन मजालिस में करते हैं। हम क्यों, एक आजकल बहुत बड़ा क्वेश्चन है कि हम 1400 साल से, अब क्या जरूरत है इमाम हुसैन का तस्करा करने की? क्या जरूरत है उन वाकयात को याद करने की? कुरान इसका जवाब दे रहा है। अगर कोई चीज अय्यामुल्लाह में से है, करबला वो है जहां हमें खुदा की अजमत का जहूर नजर आया, کربلا وہ ہے جہاں ہمیں رحمت خداوندی کا ظہور نظر آئے، کربلا وہ ہے جہاں خدا غفور الرحیم ہے، ہمیں غفور الرحیم ہونے کا ظہور ہمیں کربلا میں نظر آیا. اس کا مطلب ہے کہ اللہ کی یاد کو زندہ رکھنے کے لیے ہمیں کربلا کی یاد منانا ضروری ہے. تو ایام اللہ کا تعلق اس بات سے ہے کہ ہم ریمائنڈ کروائیں. موسیٰ کو یہ کہا گیا، لیکن پھر آگے قرآن ہی کہتا ہے اِنَّ فِي ذَلِكْ لَآيَاتٍ، اس میں نشانیاں ہیں میری، لیکن نشانیاں لے کل صبار و شکور، لیکن ان کے لیے کہ جو بہت زیادہ صبر کرنے والے ہیں اور بہت زیادہ شکر کرنے والے ہیں. انشاءاللہ میں کل کی مجلس میں اس نقطے کو اور مکمل کرنے کی کوشش کروں گا، اور اپنی گفتگو کو جو ہے میں آگے بڑھاؤں گا کہ ہم جو اس پوری مجالس میں کربلا کا ذکر کر رہے ہیں اور درس حاصل کرنا چاہتے ہیں، پیغام حاصل کرنا چاہتے ہیں، ان ڈیپتھ ہم کربلا کے واقعات کو سمجھنا چاہتے ہیں، اور ایام اللہ کا میں نے آپ کے سامنے ڈیفائن کر دیا، یہ وہ ایام ہیں جہاں بہت ضروری ہے کہ امام حسین علیہ السلام کی اس تحریک کے آغاز کو سمجھنے کی کوشش کی جائے، اور ہسٹوریکلی کیا واقعات پیش آئے. تاریخ یہ بتاتی ہے کہ چیزوں کو میں بہت مختصر کرتے ہوئے اور اپنی گفتگو کو اختتام کی طرف لے جاتے ہوئے کہ ان دنوں جس چیز کا ایک چیز کا تذکرہ کرنے کی ضرورت ہے، اور وہ یہ ہے کہ جب امام حسین علیہ السلام کو ولید کے دربار میں بلایا گیا اور کہا گیا بیعت کا تقاضا کرنے کے لیے، امام حسین کو مجبور کیا گیا کہ وہ ولید کے دربار میں آئیں، اور مروان ملعون بھی وہاں پر اس وقت موجود تھا. تو یہ بڑا سخت لمحہ تھا، بڑا سخت مقام تھا، موقع تھا امام حسین علیہ السلام کے لیے. لیکن جب حسین، تاریخ ہی بتاتی ہے کہ جب حسین ولید کے دربار کی طرف چلنا شروع ہوئے تو آپ کی بہن زینب، یہ زینب وہ عظیم شہزادی اور شخصیت ہے کہ جن کے وہ الفاظ آج بھی مقتل کی زینت بنے ہوئے ہیں، اپنے بھائی کو خطاب کرتے ہوئے مدینہ میں فرماتی ہیں نمو تو ماہو و نحی ماہو، بھیا اگر ہم مریں گے تو آپ کے ساتھ، اگر زندہ رہیں گے تو آپ کے ساتھ. جب بھائی کو ولید کے دربار میں جاتے ہوئے دیکھا تو شہزادی زینب نے عباس سے کہا، علی اکبر سے کہا، عباس جاؤ تمہارا بھائی دربار میں جا رہا ہے. علی اکبر جاؤ جوانان بنی ہاشم کو وہ سب ہتھیاروں سے لیس ہوئے. پھر وہ وقت بھی آیا جب ایک مرتبہ حسین تیش میں آئے، حسین ملال میں آئے، اور ابو الفضل عباس جیسا شجاع اور بہادر ایک مرتبہ تلوار کو اپنی نیام میں ڈال کر ولید کے دربار میں آتے ہیں. کہا کہ مولا کس وجہ سے آپ تیش پہ آ گئے، مولا آپ کو کس نے کیا کہہ دیا. بس یہ کہنا تھا تو ایک مرتبہ ہمارے مولا اور ہمارے آقا نے عباس کی تلوار پر ہاتھ رکھا اور کہا کہ عباس ابھی تمہارے لڑنے کا وقت نہیں، عباس ابھی تمہارے تلوار چلانے کا وقت نہیں ہے. بس عزیزو یہی وہ وقت ہے کہ جب امام حسین کا وہ تاریخی خطبہ ولید کے دربار میں، امام فرماتے ہیں کہ انا اہل بیت النبوہ و معدن الرسالہ، معدن الرسالہ و مختلف الملائکہ بنا فتح اللہ و بنا ختم اللہ. اے مروان، اے ولید، ہم وہ ہیں کہ جو معدن الرسالہ ہیں، ہم وہ ہیں کہ جن کے گھروں میں ملائکہ کا آنا جانا ہے، اور پھر فرماتے ہیں کہ ہم وہ ہیں جس سے اس کائنات کا آغاز ہوا ہے، بنا فتح اللہ و بنا ختم اللہ، اور ہم وہ ہیں جن پر اس کائنات کا اختتام ہوگا، و یزید رجل فاسق شارب الخمر مولن الفسق وقاتل النفس المحترمہ، اور یزید وہ ہے جو فاسق ہے، جو فاجر ہے. انی لا یبایعو لمثل یزید، مجھ جیسا یزید جیسے کی بیعت نہیں کر سکتا. عزادارو یہ کہنا تھا کہ حسین ولید کے دربار سے واپس آ گئے، لیکن جب تشریف لائے تو شہزادی زینب نے ایک مرتبہ اپنے بھائی کو دیکھا کہ بھیا خیر تو ہے، ایسی کون سی خبر ہے. بس عزادارو حسین نے اپنی بہن زینب کو کیا جواب دیا، کہا کہ زینب
اب یہ مدینہ رہنے کے قابل نہیں رہا. زینب ہمیں یہ مدینہ چھوڑنا پڑے گا. میں یہ دس بستہ گزارش کروں گا کہ بی بی آپ نے آج آپ کے بھائی حسین جب دربار میں جا رہے تھے تو آپ نے عباس کو علی اکبر کو آپ نے جوانان بنی ہاشم کو ساتھ کر دیا. لیکن ایک وہ وقت بھی ہوگا جب مقتل میں آپ کا بھائی جا رہا ہوگا لیکن کوئی ایسا موجود نہیں ہوگا کہ جس کو آپ حسین کے ساتھ کر سکیں. عزادار و تاریخ یہ بتاتی ہے کہ اس کے بعد حسین جو ہیں وہ قبر رسول پر آئے, وہاں سے رخصت کی, اپنی ماں کی قبر پر آئے, وہاں سے رخصت حاصل کی. اور اس کے بعد یہ شخص عبداللہ بن سنان کوفی, یہ شخص کہتا ہے کہ میں جب اسی دن میں مدینہ میں داخل ہوا میں نے دیکھا کہ مدینہ میں عجیب قسم کی افسردگی چھائی ہوئی ہے. میں نے دیکھا کہ مدینہ میں عجیب لوگوں کا حال ہے کہ غم سے ان کے چہرے نڈھال ہیں. میں نے پوچھا یہ کیا ماجرا ہے آج مدینہ میں؟ کہا کہ فرزند رسول نواس رسول اس مدینہ کو چھوڑا ہے. میں نے کہا کیا مجھے اس در دولت کی ایڈریس مجھے دے سکتے ہو جا کے میں دیکھوں کہ نواس رسول کس طرح سے مدینہ کو چھوڑا ہے. یہ شخص کہتا ہے کہ میں جب وہاں در دولت حسین پر پہنچا تو میں وہاں کیا دیکھتا ہوں کہ جوانان بنی ہاشم جو ہیں وہ سامان سفر تیار کر رہے ہیں. دیکھا کہ ناقوں کو لایا جا رہا ہے اور ان ناقوں کے بعد اب ایسے ناقے لائے جا رہے ہیں کہ جن کے اوپر اماریاں بھی موجود ہیں, جن میں محملیں موجود ہیں, جن میں کجاوا موجود ہیں, جن میں پردے کا انتظام کیا گیا ہے. عزدارو یہ شخص یہ کہتا ہے راوی کہ میں نے دیکھا کہ ایک ناقہ آگے بڑھتا ہے اور اس دولت اس جگہ سے اس گھر میں سے اس بیت اشرف میں سے ایک معظمہ نکلتی ہے. ایک چھوٹا سا بچہ اس معظمہ کو اس ناقے پر سوار کرتا ہے. میں نے پوچھا یہ کون ہے؟ کہا کہ یہ حسن کا شہزادہ قاسم ہے اور یہ ان کی بیوہ ام فروہ ہیں. کہتے ہیں کہ اس کے بعد میں نے دیکھا کہ ایک مرتبہ اور ایک اور ناقہ آگے بڑھتا ہے اور ایک معظمہ جو ہیں وہ اس بیت اشرف سے نکلتی ہیں اور ان کو جو ہے وہ سہارا دینے کے لیے ایک کڑیل جوان آتا ہے. میں نے پوچھا کون ہے؟ کہا یہ شہزادہ علی اکبر ہے. کہا کہ اس کے بعد ایک اور معظمہ نکلتی ہیں ان کو آگے ہمت دینے کے لیے, ان کو سہارا دینے کے لیے. تاریخ یہ بتاتی ہے, یہ راوی یہ کہتے ہیں کہ یہ شخص کہتا ہے جب میں نے پوچھا کہ یہ کون معظمہ ہے کہ یہ بچہ بھی ان کی طرف دوڑتا ہے, یہ کڑیل جوان بھی ان کی طرف اور ایک اور جوان بھی دوڑتا ہے, تو کہنے لگی کہ یہ علی کی چھوٹی بیٹی ام کلثوم ہے. عزدارو ابھی راوی یہ کہتا ہے کہ میں حیران ہو گیا, اس پورے ماجرے میں حسین ایک کرسی پر بیٹھے ہیں اور سارے انتظامات کر رہے ہیں. اچانک میں نے دیکھا کہ اب ناقے پر سوار ہونے کے لیے ایک ایسی معظمہ نکلتی ہے کہ جن کے استقبال کے لیے حسین کھڑے ہو گئے, علی اکبر بھی آگے بڑھے, ایک مرتبہ عباس بھی آگے بڑھے, قاسم بھی آگے بڑھے. میں نے پوچھا یہ کون سی معظمہ ہے جن کا اتنا زیادہ اہتمام کیا جا رہا ہے؟ مجھے بتایا کہ تو جانتا نہیں, یہ علی کی بڑی بیٹی زینب ہے. اسداروں میں یہ کہوں گا کہ آج 28 رجب کی رات ہے, بی بی آج ابو القاسم, آج قاسم, آج علی اکبر, آج عباس آپ کو سہارا دینے کے لیے آئے. لیکن کل 11 محرم کی رات ہوگی, وہ وقت ہوگا جب زینب اکیلی ہوں گی, جب زینب فضہ کو سوار کر چکی, بیبیوں کو سوار کر چکی, تو ایک مرتبہ اسی زینب نے مقتل کی طرف دیکھا. لیکن عزدارو تاریخ ہی بتاتی ہے کہ زینب نے حسین کو نہیں پکارا, زینب نے علی اکبر کو نہیں پکارا, ایک مرتبہ فرات کی طرف رکیا, بھیا عباس کل آپ نے مجھے بڑی شان سے سوار کرایا تھا, آج زینب کبھی اس اونٹ کی بلندی کو دیکھتی ہے, کبھی اپنی بے بسی کو دیکھتی ہے. اللہ رحمت اللہ علی قوم الظالمین سیعلم الذین ظلموا ای منقلب ینقلبون. پروردگارہ تو تیری عزت و جلالت کا واسطہ ہماری اس مختصر سی عبادت کو قبول فرما, جو مومنین پریشان حال ہیں ان کی پریشانی کو دور فرما, جو مومنین اس دنیا سے جا چکے ہیں ان کی مغفرت فرما, پرچم اسلام کو سر بلند فرما, جو مومنین مریض ہیں بیمار کربلا کے صدقے میں انہیں شفائے کاملہ عنایت فرما, ہماری ماں بہن بہو بیٹیوں کو حیا و عفت عطا فرما. پروردگارہ امام زمانہ علیہ السلام کے ظہور میں تاجیر فرما. ربنا تقبل منا انک انت السمیع العلیم.
حسین، یا 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 ح